بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگرن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون۔ يا
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو، اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج گروار ہے، فروری کی 16، بہمن کی 27 اور رجب کی 25 تاریخ۔ کارکرموں میں آپ وگت کی بھاتی پہلے انتراشٹریہ سماچار سنیں گے۔ انتراشٹریہ سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم پیش کیا جائے گا۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت ہم آپ کو اپنا ساپتاہک کارکرم سنوائیں گے، آج کی بات۔ اور اس صفحہ شمع کیجیے گا، اور اس سبھا کا انتم کارکرم ہوگا سفل مہیلائیں۔ تو دوستو، یہ تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ ہمارے ان کارکرموں کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر دیکھ سکتے ہیں، parstoday.ir/hi۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اور اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے۔ اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ راشٹرپتی رئیس نے اپنی چین یاترا کو مہتوپورن بتایا ہے۔ کازمین کی سرکشا کے انترگت 12 آتنکوادی مارے گئے۔ 10 دنوں کے بعد آج ترکی کے ملبے سے 17 سال کی لڑکی زندہ نکلی۔ پاکستان میں پیٹرول اور ڈیزل کے مولیوں میں ابھوتپورو وردھی ہوئی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
راشٹرپتی نے کہا ہے کہ ایران کی نیتی پڑوسیوں کے ساتھ وشواس بحالی اور ایشیا میں آرتھک ایک جٹتا پر آدھارت ہے۔ سید ابراہیم رئیسی نے چین کی اپنی سفل یاترا کے بعد تہران آگمن پر اس یاترا کی اپلبدھیاں گنوائیں۔ انہوں نے کہا کہ اسلامی گڑتنت ایران کی ودیش نیتی اپنے پڑوسیوں کے ساتھ وشواس بحالی پیدا کرنے اور ایشیا میں آرتھک ایکیکرن پر آدھارت ہے۔ راشٹرپتی سید ابراہیم رئیسی نے کہا کہ یاترا مہتوپورن تھی کیونکہ یہ آرتھک اور وانجک کاریانوین کے شیتر میں ایک اچھے سمجھوتے کو چریتارتھ کر سکتی ہے، اور یہی کارن ہے کہ دونوں دیشوں کے راشٹرپتیوں کی موجودگی میں دونوں دیشوں کے بیچ کئی سمجھوتوں پر ہستاکشر کیے گئے۔ راشٹرپتی رئیسی نے کہا کہ اس یاترا کے دوران انتراشٹریہ شیتری اور شیتر کے باہر کے سنگٹھنوں میں سہیوگ کا جائزہ لیا گیا۔ ان کا کہنا تھا کہ چین شنگھائی سندھی میں ایک مہتوپورن بھومیکا نبھاتا ہے جس کا ایران ایک سدسیہ ہے، اور دوسری اور برکس میں ایران کی سدستا کے بارے میں ہونے والی چرچا میں چین کو شامل کیا گیا، جس کا سواگت کرتے ہیں۔
چین اور روس کے ساتھ ایران کے نکٹ سمبندھوں سے دشمن بہت پریشان دکھائی دے رہا ہے۔ ایران کے گپتچر منتری نے کہا کہ ایران کی اسٹریٹجک اپستھتی نے شترو کو بھیبت کر دیا ہے۔ فارس پریس کے انوسار حجت الاسلام سید اسماعیل خطیب نے راشٹرپتی سید ابراہیم رئیسی کی چین یاترا کا الیکھ کیا۔ انہوں نے کہا کہ ایران کی پرونیتی اور چین تتھا روس جیسے دیشوں کے ساتھ ایران کی سکریہ اپستھتی کے کارن دیش کے دشمن بھیبت ہیں۔ انہوں نے کانفرنس میں بولتے ہوئے ایران کے ورشتروں کی یوجناؤں کی اور سنکیت کیا۔ ان کا کہنا تھا کہ شتروں کو یہ جان لینا چاہیے کہ ایران کو نقصان پہنچانے کی کوئی بھی کوشش سفل نہیں ہو پائے گی، بلکہ اب ان کو ہر دن ایرانی راشٹر سے ہتاشا اور وفلتا ملے گی۔ ایران کے گپتچر منتری نے بتایا کہ شترو میڈیا وار کے مادھیم سے اسلامو فوبیا کو بڑھاوا دے رہا ہے۔ انہوں نے کہا کہ اسلامی کرانتی کے ورشت نیتا کے کتھنانوسار ہمارا شترو دیش کی شاسن ویوستھا کی طاقت کو سماپت کرنا چاہتا ہے۔ الیکھنی ہے کہ اسلامی گنتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے چین کے اپنی سفل ادھیکارک یاترا کے بارے میں تہران آگمن پر اس یاترا کی اپلبدھیوں کے بارے میں بتایا۔
امریکہ کے پورو سینکوں نے کرمان میں شہیدوں کے قبرستان کا دورہ کیا۔ انہوں نے شہید قاسم سلیمانی کو شردھانجلی پیش کی۔ امریکہ کے دو پورو سینکوں اور ایک پورو امریکی راجنائک نے کرمان میں گلزار شہدا قبرستان میں شہید جنرل قاسم سلیمانی کو شردھانجلی پیش کی۔ امریکی سینا کے پورو ادھیکاری اسکاٹ بینڈ نے اس افسر پر کہا کہ میں پرارتھنا کرنے اور کچھ سیکھنے کے لیے ایران آیا تھا، میں صرف یہ کہنا چاہتا ہوں کہ ایشور سے جنرل قاسم سلیمانی، انیہ شہیدوں اور ان کے پریواروں پر انوکمپائیں نازل ہونے اور ایران کے لوگوں کی سرکشا کی دعائیں کرتا ہوں۔ ان کے ساتھ ایران آئے ایک امریکی وکیل، لیکھک، راجنیتی کے ٹیکہ کار اور پورو راجنائک نے بھی کہا کہ جنرل قاسم سلیمانی کی قبر پر جانا میرے لیے بہت گورو کی بات ہے۔
شردھالوں پر حملے کرنے کے لیے تیار 12 آتنکیوں کو عراقی سرکشا بلوں نے ڈھیر کر دیا۔ عراقی سنیکت آپریشن کمانڈ نے بتایا ہے کہ امام موسیٰ کاظم علیہ السلام کی شہادت کے اوسر پر تیرتھ یاتریوں کی سرکشا کے انترگت 12 آتنکوادی مارے گئے۔ یہ آتنکی امام موسیٰ کاظم کی شہادت کے اوسر پر آتنکی کارروائیاں کرنا چاہتے تھے۔ تیرتھ یاتریوں کی سرکشا کے لیے چلائے جانے والے ابھیان کے انترگت ان آتنکیوں کو ڈھیر کر دیا گیا۔ عراق کے سنیکت آپریشن کمانڈ کے پروکتا تحسین الخفاظی نے گروار کو بتایا کہ ان آتنکیوں کو پچھلے کچھ گھنٹے کے دوران کی جانے والی کارروائی میں مار گرایا گیا۔ پوری دنیا سے لاکھوں لوگ امام موسیٰ کاظم علیہ السلام کی برسی منانے کے لیے کاظمین جاتے ہیں، حالانکہ ان میں ادھکانش عراقی ہوتے ہیں، کنتو بہت بڑی سنکھیا میں دوسرے دیشوں سے آنے والے شردھالو بھی شامل ہیں۔
ترکیے میں آنے والے حالیہ بھوکمپ کے بعد گروار کو 10 دنوں کے پشچات ایک لڑکی زندہ نکلی ہے۔ بھوکمپ کے 10 دنوں کے بعد 17 سال کی ایک لڑکی کو ملبے سے زندہ باہر نکالا گیا۔ زندہ باہر نکالنے پر سہایتا کرمی اور لڑکی کے پریجنوں نے خوشی منانی شروع کر دی۔ اس لڑکی کو ملبے سے نکالنے کے بعد چکتسا کے لیے اسپتال بھیج دیا گیا ہے۔ ترکی اور سیریا میں 10 دن پہلے آنے والے بھوکمپ میں مرنے والوں کی سنکھیا بڑھ کر اب 41,000 ہو چکی ہے، جن میں کیول ترکیا میں مرنے والے 35,418 لوگ شامل ہیں۔ وچتر بات یہ ہے کہ اس وناشکاری بھوکمپ کے کئی دنوں کے بعد بھی ملبے سے لوگ زندہ نکالے جا رہے ہیں۔ کچھ دن پہلے ایک چھوٹی سی بچی کو ملبے سے باہر نکالا گیا تھا، جس کی ماں کی مرتیو ہو چکی تھی، کنتو وہ زندہ بچ گئی۔ بتایا جا رہا ہے کہ ترکیے میں ملبے کے نیچے پھنسے لوگوں کو نکالنے کی کارروائی اب اپنے انتم چرن میں پہنچ چکی ہے۔
سیریا میں آنے والے حالیہ بھوکمپ سے اس کو 5 ارب سے ادھک کی کھتی پہنچی ہے۔ المیادین ٹی وی چینل کے انوسار سیریا میں سرویکشن کرنے والی ایک سنستھا نے بتایا ہے کہ پچھلے دنوں میں سیریا میں آنے والے بھیشن بھوکمپ کے کارن اس دیش کو کم سے کم 5 ارب ڈالر کی کھتی ہوئی ہے، جس میں وردھی کی سمبھاونا ہے۔ اسی بیچ سیریا پر امریکہ کی اور سے لگائے گئے پرتبندوں سے اسے دیش کو لگ بھگ 9 ارب ڈالر کا نقصان ہوا ہے۔ امریکی پرتبندوں نے سیریا کے ادیوگ، ویاپار، آیات نریات اور ٹوریزم کو بری طرح سے پربھاوت کیا ہے۔ اسی سندر میں سیریا کے ودیش منتری نے کہا ہے کہ امریکہ کے نیترتو میں پشچم کے ایک پکشیے پرتبندوں نے سیریا کی جنتا پر بھوکمپ کے دشپربھاؤں کو بڑھا دیا ہے۔ امریکہ تتھا یوروپیہ سنگھ نے سیریا کے ورودھ سن 2011 سے کئی پرکار کے پرتبند لگا رکھے ہیں۔
سیریا کا کہنا ہے کہ اتی گرہنکاری زایونی شاسن کو اوید ادھیکرت گولان ہائٹ چھوڑنا ہوگا۔ سیریا کے ودیش منتالے نے گھوشنا کی ہے کہ زایونیوں دوارا گولان ہائٹس پر قبضہ کیے ہوئے 41 سال بیت چکے ہیں، پھر بھی اس چھیتر کے اصلی نواسی اپنی زمین کی آزادی کے لیے سنگھرش کر رہے ہیں۔ سیریا کے ودیش منتالے نے اس بات پر بھی زور دیا ہے کہ گولان ہائٹس کے لوگ اپنی سیریائی پہچان کے لیے پرتیبدھ ہیں اور زایونی شاسن کے اوید قبضے کے وے ورودھ میں ہیں۔ اسی لیے یہ تتھی کی گولان ہائٹ سیریا سے سمبندھت ہے اور اس کی عرب پہچان سے انکار نہیں کیا جا سکتا. یاد رہے کہ زایونی شاسن نے 1966 میں 6 دیوسی یدھ کے دوران سیریا کی ان رننیتک پہاڑیوں پر قبضہ کر لیا تھا.
آتنکوادی امریکی سینا سینکوم نے ایک بیان میں بتایا ہے کہ امریکی سینا نے پروتری سیریا کے کونوکو آپریشن چھیتر میں استھت ایک امریکی سینا کی بیس پر ایک ایرانی ڈرون کو مار گرایا ہے. سینکوم آتنکوادی گروپ نے ایک بیان میں گھوشنا کی کہ 14 فروری کو استھانیا سمے انوسار دوپہر لگ بھگ 2:38 پر سیریا میں ایران نرمت ڈرون کو جو پروتری سیریا کے کونوکو مشن سپورٹ سائٹ سے ایک ٹوہی مشن کو انجام دینے کی کوشش کر رہا تھا مار گرایا گیا.
پاکستان میں ایک دم سے ڈیزل اور پیٹرول کے مولیہ بڑھا دیے گئے. گروار سے پاکستان میں 1 لیٹر پیٹرول کا مولیہ 272 روپے اور ڈیزل کا مولیہ 280 روپے پرتی لیٹر ہو گیا ہے. انتراشٹریہ مدرا کوش کی کڑی شرطوں کے کارن پاکستان کی سرکار نے اس دیش میں پیٹرول اور ڈیزل کے مولیوں میں ابھوتپورو وردھی کی ہے. آئی ایم ایف نے پاکستان کو ऋण دینے کے لیے کڑی شرطیں لگائی ہیں جن میں پیٹرول، بجلی تتھا ڈیزل کے مولیوں میں وردھی بھی شامل ہے. پاکستان کی سرکار نے آئی ایم ایف سے قرض لینے کے لیے اس وتیہ سنستھا کی شرطوں کو مانتے ہوئے نئے ٹیکس لگانے پر بھی اپنی سہمتی دے دی ہے. پاکستان کے وت منتری کے کتھن انوسار اسلام آباد کی سرکار وبھن کھیتروں میں 170 ارب روپے کے ٹیکس لگانے جا رہی ہے. اسی بیچ پاکستان کے فائنینس وبھاگ کا کہنا ہے کہ پیٹرول اور ڈیزل کے داموں میں بڑھوتری کا مکھیہ کارن دیش کی مدرا میں آنے والی گراوٹ ہے.
بریٹن کے ایک بھوتپورو سینیا ادھیکاری نے بتایا کہ دیش کی سینا کی استھتی اس سمے بہت خراب ہے. رچرڈ کیمپ کے انوسار دوسرے مہا یدھ کے بعد سے لے کر آج تک بریٹن کی سینا کی حالت اتنی خراب نہیں تھی جتنی اس سمے ہو چکی ہے. انہوں نے کہا کہ حالات ایسے ہو چکے ہیں کہ اگر بریٹن کی سینا کسی بھی یدھ میں داخل ہوتی ہے تو اس کے لیے بہت گمبھیر سمسیائیں آئیں گی. بریٹن کے اس بھوتپورو سینیا ادھیکاری نے بتایا کہ اس سمے سینا کو آرٹلری ایمونیشن کی بہت کمی کا سامنا ہے. انہوں نے یہ بھی بتایا کہ سینکوں کی سنکھیا میں بھی الیکھنیہ ڈھنگ سے راس ہوا ہے. رچرڈ کیم کہتے ہیں کہ بریٹن کی سینا کو بیلسٹک میزائلوں اور رکشا پرنالی کی بہت ضرورت ہے. حالانکہ بریٹن کے اس بھوتپورو سینیا ادھیکاری نے جو باتیں اس دیش کی سینا کے بارے میں کہی ہیں ان کا ذکر میڈیا میں بھی ہو رہا ہے. اسکائی نیوز کے انوسار یدی کوئی یدھ ہوتا ہے تو بریٹن کی سینا کے ہتھیار کچھ سمے میں ہی سماپت ہو جائیں گے. اسی سوتر نے بتایا کہ میزائل اور ڈرون حملوں کی استھتی میں سینا کے پاس اپنی سرکشا کی کھمتا نہیں ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز.
راجنیتک چرچا.
دوستو میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں. آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے امام موسیٰ کاظم علیہ السلام کے شہادت دیوس پر کاظمین کے شوکاکل واتاورن کے بارے میں, اور پھر بات کریں گے اویدھ زیونی شاسن کے اس قبول نامے کے بارے میں کہ جس میں اس نے فلسطینیوں پر گولی چلانے کا آدیش دینے کی بات کہی ہے
زیونی شاسن کے پورو پردھان منتری نے,
اور انت میں چلیں گے بھارت جہاں تریپورہ میں ہوئے ودھان سبھا چناؤ کے بارے میں ہمارے سمباددتا آپ کو بتائیں گے.
تریپورہ میں 60 سدسیہ ودھان سبھا کے لیے
تو دوستو سب سے پہلے بات کرتے ہیں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر حضرت امام موسیٰ کاظم علیہ السلام کے شہادت دیوس کی۔ امام موسیٰ کاظم علیہ السلام کے شہادت دیوس پر کاظمین میں شردھالوؤں کا مجمع ہے، بہت سے شردھالو پیدل چل کر زیارت کے لیے پہنچے ہیں۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں کاظمین سے آئی آر آئی بی کے سنواد داتا جلال خالدی، ہمارے ساتھی احمد عباس کی آواز میں۔
ایک
شہر جو امام کا نام پا کر پوتر ہو گیا تھا۔ کاظمین ایک چھوٹا سا شہر ہے جو بغداد کے اتری اپنگریہ بھاگ میں ہے۔ امام موسیٰ کاظم اور امام محمد تقی علیہ السلام سے نسبت پا کر یہ شہر وشو وکھیات ہو گیا۔ امام موسیٰ کاظم علیہ السلام کے شہادت دیوس پر اس شہر میں ہر طرف غم ہے، شوق ہے، ماتم ہے، مجلسیں ہیں۔
مدینہ الکاظمیہ، مدینہ مقدس ہے۔
زیارت کے لیے آئے شردھالو بھاؤ میں ڈوب کر کہتے ہیں کہ کاظمین ہمارے لیے پوتر ہے، یہ اتہاس کے اہم دور کا آئینہ ہے، اماموں کی قبروں کی وجہ سے اس شہر کی پوترتا بڑھی ہے۔ امام موسیٰ کاظم علیہ السلام کی شہادت کے دن کا شوق شردھالو بڑے پیمانے پر مناتے ہیں۔ لوگ دور دور سے پیدل چل کر کاظمین پہنچتے ہیں تاکہ امام کی زیارت کریں اور ان کا شوق منائیں۔ یہ زائرین دنیا بھر سے آتے ہیں۔
از شہر ہویزے استان خوزستان
شردھالو نے بتایا کہ ایران کے خوزستان پرانت کے ہویزہ شہر سے وہ پہنچے ہیں۔ ان کا کہنا تھا کہ ہم پیدل زیارت میں شریک ہوئے، واقعی یہاں کا ماحول دل میں اتر جانے والا ہے، سارے زائرین کا یہاں انتظار ہے۔ امام موسیٰ کاظم علیہ السلام بڑے مظلوم امام ہیں جنہوں نے اپنی عمر کے 25 سال مدینہ، بصرہ اور بغداد میں ظالم حکومتوں کی بھومیگت جیلوں میں گزارے۔ 183 ہجری قمری میں ہارون رشید کے کاروندوں نے انہیں شہید کر دیا۔ امام موسیٰ کاظم علیہ السلام نے اپنی پوری زندگی جہاد میں گزاری اور ان کا جہاد لوگوں کو جاگروک کرنا اور اسلام کے راستے سے بھٹکنے سے ان سب کو بچانا تھا۔ کاظمین سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور اب چرچا کرتے ہیں آتنکی زیونی شاسن کی سویکاروکتی کے بارے میں۔ زیونی شاسن کے پور پردھان منتری نے اس راز سے پردہ اٹھایا ہے کہ انہوں نے اگھوشت روپ سے فلسطینیوں کا نرسنہار کرنے کے لیے سینکوں اور زیونی بستیوں کے نواسیوں کو کھلی چھوٹ دی تھی۔ اس بارے میں ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی اختر عباس۔
زیونی شاسن کے پورو پردھان منتری نے سویکار کیا ہے کہ انہوں نے فلسطینیوں پر گولی چلانے کا آدیش دیا تھا۔ نفتالی بینت نے جون 2020 میں زیونی شاسن کے نئے پردھان منتری کے روپ میں ستہ سنبھالی اور بنیامین نیتن یاہو کی جگہ لی تھی۔ بینت کیول ایک ورش کے لیے ستہ میں رہے اور جولائی 2021 میں یائر لاپید کو پردھان منتری پد انہوں نے سونپ دیا تھا۔ فلسطینیوں کے خلاف ہنسا زیونی شاسن کی ایک پرمکھ وشیشتا ہے جسے نفتالی بینت کے ایک سال کے کاریکال کے دوران دہرایا گیا تھا۔ زائنی ادھیکاریوں نے بارمبار وبھن دیشوں کے ادھیکاریوں کے ساتھ وبھن فلسطینی گٹوں پر بھی آتنکوادی ابھیان چلانے اور آتنکواد کا سمرتھن کرنے کا آروپ لگایا۔ حالانکہ اب نفتالی بینت کی یہ سویکاروکتی کہ انہوں نے ویکتیگت روپ سے فلسطینیوں کو گولی مارنے کا آدیش دیا تھا اس شاسن کے سرکاری آتنکواد کا ایک اسپشٹ ادھارن ہے۔ زیونی شاسن کے پورو پردھان منتری نے اس راز سے پردہ اٹھایا کہ انہوں نے اگھوشت روپ سے فلسطینیوں پر گولی چلانے کی اجازت دی تھی اور فلسطینیوں کا نرسنہار کرنے کے لیے سینکوں اور زائنی بستیوں کے نواسیوں کو کھلی چھوٹ دی ہوئی تھی۔ زائنی شاسن کے چینل 7 نے نفتالی بینت کے حوالے سے کہا ہے کہ انہوں نے پردھان منتری کے روپ میں اپنے کاریکال کے دوران یہ آدیش جاری کیا تھا، لیکن انہوں نے اسے میڈیا کا مدعا نہیں بننے دیا بلکہ اسے گوپنیہ اور پرتیکش طریقے سے کمانڈروں، سینک اکائیوں، وشیش کر جینین میں کام کرنے والی اکائیوں کو سوچت کیا تھا۔ ایک انیہ مہتوپورن بندو یہ ہے کہ بینت نے کہا کہ انہوں نے یہ آدیش جینین میں کیے جا رہی پرتیرودھک کاروائیوں سے نپٹنے کے لیے جاری کیا تھا۔ جینین علاقے پر دھیان اس تتھیہ کے کارن ہے کہ پچھلے ایک سال میں جینین میں کئی پرتیرودھک گٹوں کا استتو ہوا ہے اور جینین سے زائنی شاسن کے خلاف کئی پرتیرودھک ابھیان چلائے گئے تھے۔ اس سمبندھ میں زائنی شاسن کے پورو پردھان منتری نے سویکار کیا کہ انہوں نے جینین کے وبھن کھیتروں میں کئی ابھیانوں کے بعد فلسطینیوں کے خلاف گولی چلانے کا آدیش دیا تھا۔ زائنی شاسن کے سرکاری آتنکواد کا ایک انیہ ادھارن ہے کہ جبکہ بینت کی سویکاروکتی کو فلسطینی پرتیرودھک گٹوں کے سامنے اس شاسن کی اکشمتا بھی مانی جاتی ہے۔ واسطو میں زائنی شاسن نے جو اس کھیتر میں سب سے مضبوط اور طاقتور سینا ہونے کا دعویٰ کرتا ہے، فلسطینیوں کے پرتیرودھ ابھیانوں کے خلاف ہتیاؤں اور نرسنہاروں کا سہارا لیا ہے۔ فلسطینی پرشاسن کے پروکتا ابراہیم ملہم نے کہا ہے کہ اسرائیلی سینا دوارا مارے گئے فلسطینیوں کی سنکھیا کے معاملے میں 2022 سب سے خراب اور سب سے رکت رنجت ورش رہا ہے۔ آدھیکارک آنکڑوں کے مطابق اس سال کے 12 مہینوں کے دوران ویسٹ بینک اور غزہ پٹی میں زائنی شاسن دوارا 225 لوگ شہید کیے گئے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ भारत के त्रिपुरा राज्य में विधानसभा चुनाव के लिए मतदान समाप्त हो चुका है। 60 विधानसभा सीटों के लिए हुए मतदान में 76% से अधिक लोगों ने अपने मताधिकार का प्रयोग किया है। इस बीच कई इलाकों से हिंसक घटनाओं की भी खबरें सामने आई हैं। इस बारे में विस्तार से जानकारी दे रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
त्रिपुरा में 60 सदस्यीय विधानसभा के लिए आज मतदान हुआ। राज्य के 3,337 मतदान केंद्रों पर सुरक्षा के कड़े प्रबंध किए गए थे। मतदान के दौरान कुछ स्थानों पर हिंसा का भी समाचार है। मतदान सुबह 7 बजे आरंभ हुआ और शाम 4 बजे तक जारी रहा। त्रिपुरा विधानसभा के चुनाव में मुख्य रूप से भाजपा IPFT गठबंधन, CPIM कांग्रेस गठबंधन और पूर्वोत्तर राज्य के पूर्व शाही परिवार वंशज द्वारा गठित क्षेत्रीय पार्टी टिपरा मोथा के बीच मुकाबला है। अलग अलग पार्टियों से कुल 259 उम्मीदवार चुनावी मैदान में हैं। टिपरा मोथा प्रमुख प्रद्योत विक्रम मणिक देव वर्मन ने आशा जताई कि त्रिपुरा के लोग इस बार हमें मौका देंगे। धनपुर और मोहनपुर में हिंसा और EVM में गड़बड़ी के समाचार हैं।
बट देयर आर इंसिडेंट्स ऑफ वायलेंस इन धनपुर, जरिलाम, मोहनपुर एंड काकराबन एंड व्हिच इज वरिंग बिकॉज द ECI has said that there'll be zero tolerance to violence, but violence has taken place and all at the behest of the ruling party.
त्रिपुरा विधानसभा में विपक्ष के नेता और CPIM नेता मणिक सरकार ने त्रिपुरा की सत्तारूढ़ भारतीय जनता पार्टी पर मतदान के दौरान अव्यवस्था उत्पन्न करने का आरोप लगाया।
मोहनपुर विधानसभा केंद्र, भवानीपुर, KK नगर, विजया, निर्भयपुर।
उन्होंने अगरतला में अपने मताधिकार का प्रयोग किया और कहा कि मतदान को हिंसा मुक्त नहीं कहा जा सकता, लेकिन लोग अच्छी तरह इसका मुकाबला कर रहे हैं। त्रिपुरा के मुख्यमंत्री और भाजपा प्रत्याशी मणिक साह ने अपना वोट डाला और उन्होंने आशा जताई कि त्रिपुरा में अगली सरकार भाजपा की ही बनेगी।
बहुत अच्छा लग रहा है यहाँ पर, देखिए किस तरह जनता सवेरे सवेरे आके अपना मताधिकार प्रयोग कर रहा है और मैं निश्चित है आने वाला दिन भारतीय जनता पार्टी का सरकार यहाँ पर जरूर करेगी।
त्रिपुरा में भाजपा 55 सीटों पर चुनाव लड़ रही है, जबकि उसकी सहयोगी IPFT ने 6 सीटों पर अपने उम्मीदवार उतारे हैं। एक सीट पर दोस्ताना मुकाबला होगा। CPIM 47 सीटों पर चुनाव लड़ रही है, जबकि उसकी गठबंधन सहयोगी कांग्रेस 13 सीटों पर चुनाव लड़ रही है। टिपरा मोथा ने 42 सीटों पर अपने उम्मीदवार उतारे हैं। तृणमूल कांग्रेस 28 सीटों पर चुनाव लड़ रही है, वहीं 58 निर्दलीय उम्मीदवार भी चुनावी मैदान में उतरे हैं। त्रिपुरा की सत्तारूढ़ भारतीय जनता पार्टी ने सबसे अधिक 12 महिलाओं को मैदान में उतारा है। एक ही चरण में संपन्न हुए त्रिपुरा विधानसभा चुनाव के परिणाम 2 मार्च को घोषित किए जाएंगे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, राजनीतिक चर्चा का यह दैनिक कार्यक्रम अब यहीं समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपने अभी राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना और अब पेश है साप्ताहिक कार्यक्रम आज की बात।
आज की बात।
श्रोताओ, आपका स्वागत है कार्यक्रम आज की बात में। मैं हूं अहमद अब्बास। आज हम चर्चा करेंगे भारत में जातिवाद के विषय पर छिड़ी नई बहस के बारे में। भारत में जातिवाद का इतिहास हजारों साल पुराना बहुत पीड़ादायक इतिहास है। जातिवाद की व्यवस्था से समाज के अनेक वर्ग व्यथित दिखाई देते हैं और इसे बहुत नुकसानदेह मानते हैं, मगर ये भी सच्चाई है कि समाज में ये व्यवस्था आज भी मौजूद है। एक महत्वपूर्ण बिंदु धार्मिक ग्रंथ की विषय वस्तु को लेकर कुछ नेताओं की ओर से बयान दिए गए, जिस पर जवाबी बयान भी हुए और प्रदर्शन भी किए गए। इस विवादित मुद्दे पर बहस जारी ही थी कि रविवार को एक कार्यक्रम के दौरान संघ प्रमुख मोहन भागवत ने कहा कि सत्य ही ईश्वर है, सत्य कहता है मैं सर्वभूति हूँ, रूप कुछ भी रहे योग्यता एक है, ऊंच नीच नहीं है, शास्त्रों के आधार पर कुछ पंडित जो बताते हैं वो झूठ है। भागवत ने यह बयान मराठी भाषा में दिया।
कोणी ही उच्च नीच नहीं, शास्त्रांचा आधार घेऊन पंडित लोग जे सांगत असतात ते खोटा आहे।
मगर भागवत के बयान से एक अलग विवाद शुरू हो गया। इस बयान के विरोध में खुद उनके समर्थक माने जाने वाले गलियारे भी उठ खड़े हुए। ज्योतिष पीठ के शंकराचार्य स्वामी अविमुक्तेश्वरानंद सरस्वती ने आरएसएस प्रमुख मोहन भागवत के ब्राह्मणों से संबंधित बयान को लेकर कहा कि मोहन भागवत ने कौन सा ऐसा अनुसंधान कर लिया है जिससे पता चल गया कि वर्ण पंडितों ने बनाया है। उन्होंने रायपुर में पत्रकारों से बातचीत में मोहन भागवत को लेकर कहा कि अब उन्होंने कोई अनुसंधान किया होगा, उनसे पूछना होगा कि ये किस अनुसंधान के फलस्वरूप आपको जानकारी मिली है। हालांकि बाद में मोहन भागवत की ओर से ये सफाई आई कि उन्होंने ब्राह्मण का शब्द नहीं इस्तेमाल किया बल्कि पंडित का शब्द इस्तेमाल किया, जिसका अर्थ ज्ञानी होता है। महंत राजू दास भागवत के बयान से असहमति जताते हैं। बातचीत हालांकि इस तरह से करते हैं कि जैसे वो भागवत के समर्थक हैं और उनका नाम भी बड़े सम्मान से लेते हैं, मगर उनके विचार से सहमत नहीं है। राजू दास को लगता है कि जाति वर्ण कर्म और प्रकृति की देन है। उनका कहना है कि प्रकृति और कर्म के आधार पर समाज के अलग अलग वर्ग बने हैं। राजू दास साथ ही राजनीतिक बयान भी देने से नहीं चूकते।
मोहन भागवत जी के विचार से हम सहमत नहीं है। मैं पूछता हूँ माननीय मोहन भागवत जी से, क्या ये जो प्रकृति ने बनाया है, पर्यावरण ने बनाया है, समाज ने बनाया है, क्या ये सारी चीज ब्राह्मणों ने बनाया है क्या? आप देखिए, जो प्रकृति की तमाम सी चीजें हैं, ये जैसे वृक्षों में देख लीजिए, जैसे अनाजों में देख लीजिए, क्या मक्के पे गेहूं की बीज नहीं उगाई जा सकती है? मक्के पे गेहूं के बीज नहीं उगाई जा सकती, धान में मक्का नहीं उगाया जा सकता है, जिस प्रकार से आम में बबूल नहीं हो सकता है, पीपल में नीम नहीं उत्पन्न हो सकता है, उसी प्रकार से व्यवस्था है, ये व्यवस्था बनाई गई प्रकृति के द्वारा बनाई गई है। और कर्म के हमारे यहाँ जो विधान था, जो कर्म के अनुसार उनको जाति की उपाधि दी जाती थी, इसके नाते इस बात का हम खंडन करते हैं और इनकी बात का मैं पुरजोर विरोध करता हूँ और निंदा भी करता हूँ। समाज को बांटने का कोई साजिश ना करे, यह सनातन संस्कृति वाला देश है। हम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, विश्व बंधुत्व के साथ कार्य करते हैं और काम करेंगे। और सड़ी हुई जातिवादी मानसिकता को थोप कर हिंदुओं को बांटने का साजिश चल रहा है। वो लोग जो कहते थे हम जिसके साथ जाते हैं उसकी सरकार बन जाती है, स्वतः वो लोग चुनाव हार जाते हैं, जिसके साथ जाते हैं समाजवादी पार्टी की बंटाधार हो जाती है।
इस पूरे विवाद में उत्तर प्रदेश के जाने पहचाने नेता स्वामी प्रसाद मौर्य बहुत मुखर हैं, जिनका नाम राजू दास ने भी लिया। वो बार बार अपने विचार प्रखर रूप से रख रहे हैं। वैसे इस मसले में बिहार के एक मंत्री के बयान ने बहस को जन्म दिया था, जिसे स्वामी प्रसाद मौर्य ने आगे बढ़ा दिया।
देखिए, रामचरितमानस को लेकर मुझे कोई इतराज नहीं है, लेकिन रामचरितमानस के कुछ अंश जिसमें जातियों को इंगित करते हुए, वर्ग विशेष को इंगित करते हुए, वर्ण विशेष को इंगित करते हुए कटाक्ष किया गया है, अपमानजनक टिप्पणियां की गई हैं, उन अपमानजनक टिप्पणियों को प्रतिबंधित किया जाना चाहिए, ये हमारी मांग है।
मौर्य को लगता है कि भागवत ने जो बयान दिया उससे उनके उन विचारों की पुष्टि होती है जो वे रामचरितमानस को लेकर व्यक्त करते रहे हैं। वैसे स्वामी प्रसाद मौर्य के बयान के खिलाफ प्रदर्शन हो रहे हैं और लगातार बयान आ रहे हैं। मौर्य के खिलाफ सवर्ण जातियों में काफी रोष भी देखने में आता है और उन पर हमले की आशंका भी जताई गई है। वहीं समाजवादी पार्टी के प्रमुख अखिलेश यादव इस पूरी बहस में मौर्य के साथ खड़े दिखाई दिए। अखिलेश यादव को भी लगता है कि जातिवाद की समस्या लंबे समय से चली आ रही है और अनेक जातियों को इससे नुकसान हो रहा है।
बहाना कर करके, और जहां तक सवाल कुछ हजारों साल पुराने हैं, न हजारों साल पहले जवाब मिला था उनका, न हजार साल बाद जवाब मिलेगा। अगर मेरा भी बेटा होगा तो वही जाति का होगा जिस जाति में वो जन्म लेगा। मैं जन्म तय नहीं कर सकता हूँ। और जहाँ तक जातियों का है, ये वही लोग हैं जिन्होंने जाति व्यवस्था बनाई है, ये वो लोग नहीं हैं जो जाति मिटाना चाहते हैं, ये जाति व्यवस्था को बढ़ावा देना चाहते हैं भारतीय जनता पार्टी के लोग।
दोस्तों, आप सुन रहे हैं कार्यक्रम आज की बात। इस कार्यक्रम में हम हर गुरुवार को चर्चा करते हैं भारत के महत्वपूर्ण विषयों पर। कार्यक्रम आज की बात। इन बयानों का सीधा मतलब यह है कि समाज के बहुत से वर्गों को इस जातिवादी व्यवस्था पर आपत्ति है, क्योंकि इसके चलते उन्हें नुकसान हुआ है और भेदभाव झेलना पड़ा है। आचार्य प्रमोद कृष्णन कांग्रेस के मशहूर नेता और अच्छे कवि व विचारक हैं। वो भागवत के बयान पर कई बातें कहते हैं। उनका कहना है कि ये बड़ा सतही बयान है, उन्होंने अपमानजनक बयान दिया है।
देखिए, मोहन जी ने ये कहा है कि जो जाति व्यवस्था है वो भगवान ने नहीं बनाई, पंडितों ने बनाई है। मेरा मोहन जी से प्रश्न है कि पंडितों को किसने बनाया? पंडितों को भी भगवान ने बनाया। भगवान ने तो सबको एक समान बनाया। लेकिन सवाल भगवान का नहीं है, सवाल इंसान का है। और इंसान ने धर्म की रचना संरचना, धर्म के नीति नियम सिद्धांत, ये सब इंसानों के बनाए हुए, वेद पुराण शास्त्र ये सब इंसानों के बनाए हुए। तो मोहन जी क्या कहना चाहते हैं, मैं ये कहना चाहता हूँ मोहन भागवत जी ने बहुत निम्न स्तर का बयान दिया है और ये ओछी राजनीति है, क्योंकि पंडितों को के ऊपर हमला करना, जातिवाद पंडितों ने पैदा किया ये आरोप लगाना, ये तो घोर निंदनीय है, आपत्तिजनक है।
भाजपा नेता मुख्तार अब्बास नकवी भागवत के बयान का समर्थन करते हैं, मगर वो उसका विवरण कुछ इस अंदाज से देते हैं जो शायद भागवत के बयान में कहीं नजर नहीं आता और न ही कहीं फिट बैठता है।
ये जो वर्ण व्यवस्था है ये तो हमारी अपनी बनाई हुई है, और वर्ण व्यवस्था के लिए समाज में सुधार को लेकर के समय समय पर जो है वो तमाम लोग काम करते रहे हैं, और उसी बात को उन्होंने दोहराया, उसमें कोई नई बात नहीं है। उन्होंने वर्ण व्यवस्था हम सब ने तैयार की है, इस समाज ने ही अपनी वर्ण व्यवस्था तैयार की। और
कांग्रेस पार्टी के सांसद प्रमोद तिवारी आरएसएस और भागवत की नीति और नियत पर सवाल उठाते हैं।
आरएसएस है क्या? मात्र संगठन भारतीय जनता पार्टी का, और भारतीय जनता पार्टी वही करती है जो राष्ट्रीय स्वयंसेवक संघ उसे दर्शाता है। अब देखिए, कुछ दिन पहले झारखंड में इन्होंने आरक्षण के खिलाफ बोला था। आरक्षण किसका है? पिछड़े वर्ग का, अनुसूचित जात का। अब ब्राह्मणों पर जहर उगल रहे हैं, विश्वमान कर रहे हैं, अपमान कर रहे हैं उनका, और एक तरह से एक सीधा साधा आरोप लगा रहे हैं। ऐसे भी कोई मुख्यमंत्री नहीं बनाया, उन्हें तो नफरत है इस जात से। तो आज भाजपा का चेहरा अनुसूचित जात विरोधी, पिछड़ा वर्ग विरोधी और रिजर्वेशन विरोधी और ब्राह्मण विरोधी है।
मुस्लिम बुद्धिजीवी कमाल फारूकी भागवत के बयान के बारे में कहते हैं कि देर आयत दुरुस्त आयत, वो इस्लाम की बात करते हैं कि इस्लाम भी किसी जातिवाद को नहीं मानता।
मैं तो समझता हूँ कि बिल्कुल वो ये वो वाली बात कर रहे हैं जो इस्लाम कहता है। इस्लाम तो ये कहता है कि अल्लाह ताला ने तो सबको एक जैसा बनाया, ये तो बाद में जो लोगों ने उनको धर्म जाति और कास्ट में बांटा है, और उसका सबसे बड़ा नमूना तो हमारा खुद हिंदू धर्म है, जो यहाँ पर हजारों साल से जिस तरह से जो निचली जातों को और जो कमजोर जाते थे, जिसका कोई हिंदू धर्म के अंदर, भगवत जी ने बिल्कुल ठीक कहा कि हिंदू धर्म से उसका कोई ताल्लुक नहीं।
इस मुद्दे पर राजनीतिक और प्रचारिक गलियारों में बहस छिड़ी हुई है, जिससे बहुत से लोग आहत भी दिखाई देते हैं, क्योंकि ये पूरी कवायद समाज को बांटने वाली है। मगर जाति व्यवस्था का नुकसान झेल रहे लोगों का ये भी कहना है कि इस मुद्दे पर आवाज और बहस को दबा देने से मसला हल होने वाला नहीं है, इसका आज के समय में जरूर समाधान निकाला जाना चाहिए। ये पुरानी बीमारी है जो इसी तरह चली आ रही है और पूरे समाज को नुकसान पहुंचा रही है। कुछ तबके इस पूरी बहस को चुनावों से जोड़कर देखते हैं, जो भारत में हमेशा ही कुछ महीनों के अंतराल से आयोजित होते रहते हैं। श्रोताओं, कार्यक्रम का समय यहीं पर समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपने हमारा साप्ताहिक कार्यक्रम सुना आज की बात, जिसे पेश किया अहमद अब्बास ने। और अब सभा के अंत में पेश है कार्यक्रम सफल महिलाएं।
सफल महिलाएं।
दोस्तों, कार्यक्रम सफल महिलाएं की नई श्रृंखला की पहली कड़ी के साथ आपकी सेवा में हाजिर है रविश जैदी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। आशा करते हैं कि पहली श्रृंखला की ही तरह ये नई श्रृंखला भी आपको पसंद आएगी। हमारे साथ बने रहें।
इस्लामी गणराज्य ईरान में महिलाओं की महत्वपूर्ण और प्रमुख स्थान को ध्यान में रखते हुए और महान इस्लामी क्रांति की सफलता के बाद ईरान में हर क्षेत्र में महिलाओं को मिलती सफलताओं को दृष्टिगत रखते हुए सफल महिलाएं कार्यक्रमों की इस नई श्रृंखला में विभिन्न क्षेत्रों में कामयाब और सफल ईरानी महिलाओं का परिचय आपसे करवाएंगे। दोस्तों, हमारी दुनिया इतनी तेजी से आगे बढ़ रही है कि इससे दूर रहना और इसको नज़रअंदाज करने से होने वाले नुकसान अपूर्णीय हैं। वर्तमान युग में इस्लामी गणराज्य ईरान के सबसे बड़े सम्मानों में से एक इसका आगे बढ़ना और विभिन्न क्षेत्रों में महत्वपूर्ण विकास है। इस बीच विज्ञान और प्रौद्योगिकी, शिक्षा और अनुसंधान, खेल आदि के विभिन्न क्षेत्रों में महिलाओं की उल्लेखनीय उपस्थिति अद्वितीय है। विभिन्न क्षेत्रों में अवसर पैदा करने से प्रतिभाशाली विशेषज्ञ और निष्ठावान ईरानी महिलाओं ने ईरान और यहाँ तक कि अन्य देशों में अपनी विकास प्रक्रिया को गति दी है और अगली पीढ़ी को शिक्षित करने के कार्य की एक महत्वपूर्ण जिम्मेदारी अपने ऊपर ले रखी है। वर्तमान समय में ईरानी विश्वविद्यालयों की कई संकाय सदस्य, प्रबंधक और उपकुलपति महिलाएं हैं। साथ ही वैश्विक मंच पर भी ईरानी महिलाओं का एक महत्वपूर्ण समूह अपनी अहम भूमिका निभा रहा है।
दोस्तों, कार्यक्रम सफल महिलाएं की नई श्रृंखला के आरंभ करने का हमारा उद्देश्य यही है कि हम ईरान की सफल महिलाओं से आपको परिचित कराएं। साथ ही नई श्रृंखला की पहली कड़ी का आरंभ हम खेल जगत से जुड़ी हुई महिलाओं से करने जा रहे हैं। हालिया दिनों में विश्व मीडिया में प्रकाशित समाचारों ने एशिया के ताइक्वांडो चैंपियनशिप के अंत की घोषणा की है। इस खबर के मुताबिक 25वीं एशियाई ताइक्वांडो चैंपियनशिप दक्षिण कोरिया के चुनचेओन में समाप्त हो गई है। यह टूर्नामेंट 23 से 28 जून 2022 तक 34 देशों के 299 ताइक्वांडो एथलीटों की भागीदारी के साथ आयोजित किया गया था। इन प्रतियोगिताओं के अंत में ईरानी महिला टीम ने शानदार प्रदर्शन करते हुए पहली बार चैंपियनशिप जीती। ईरानी टीम ने 3 स्वर्ण पदक, 2 रजत पदक, 1 कांस्य पदक और 500 अंक हासिल किया और एशियाई चैंपियनशिप के मंच पर प्रथम स्थान प्राप्त करने में सफल रही। कियानी ईरानी ताइक्वांडो के इतिहास में 4 महिला ओलंपियन में से एक हैं और एशियाई चैंपियनशिप में सबसे शानदार और देश को गौरवान्वित करने वाली ईरानी महिला ताइक्वांडो खिलाड़ी हैं। उनका जन्म 1998 में ईरान के शहर कुर्द में हुआ था और उन्होंने 8 साल की उम्र में अपनी बहन महताब के साथ ताइक्वांडो शुरू किया था और अब वो ईरानी राष्ट्रीय टीम की सबसे प्रमुख सदस्यों में से एक हैं।
नाहिद कियानी, जिन्होंने हाल ही में 53 किलोग्राम की कैटेगरी में अपनी जगह बनाई थी, एक चरण के रेस के बाद एशियाई प्रतियोगिता के क्वार्टर फाइनल में तीसरी बार फिलीपींस की जेसिका कनाबाल के सामने उनका मैच पड़ा था। ताइक्वांडो खिलाड़ी कियानी ने अपने इस मुकाबले में आसानी के साथ जीत हासिल कर ली थी। पहले मुकाबले के पहले राउंड में कियानी ने 3 के मुकाबले में 8 पॉइंट हासिल किए। उसके बाद दूसरे राउंड में 3 के मुकाबले में 15 पॉइंट स्कोर किया और इस मैच को 2-0 से जीत लिया। क्वार्टर फाइनल में जीत के साथ कियानी सेमीफाइनल में प्रवेश कर गईं। वहीं सेमीफाइनल में उनका सामना चीन की शाओ लुवांग से हुआ। नाहिद कियानी और उनकी चीनी प्रतिद्वंदी शाओ लुवांग के बीच खेले गए सेमीफाइनल मुकाबले का पहला राउंड रोमांच से भरा रहा। पहले राउंड के अंतिम सेकंड तक दोनों खिलाड़ी चार चार पॉइंट के साथ बराबर थीं। लेकिन कियानी ने पहले राउंड के अंतिम क्षण में एक बेहतरीन दाव से दो अतिरिक्त पॉइंट हासिल कर लिए और चार के मुकाबले में छः से इस राउंड को जीतने में कामयाब रहीं। लेकिन इस मैच के दूसरे राउंड को नाहिद कियानी ने शून्य के मुकाबले में पाँच अंक के साथ आसानी से जीत हासिल कर ली और फाइनल में अपनी जगह बनाने में कामयाब रहीं।
ईरान की ताइक्वांडो खिलाड़ी नाहिद कियानी का सामना फाइनल मैच में उज़्बेकिस्तान की चारोस कायोमोवा से हुआ, लेकिन दिलचस्प बात यह थी कि 25वीं एशियाई ताइक्वांडो चैंपियनशिप के फाइनल मैच से पहले दो बार कियानी और कायोमोवा आमने सामने टकरा चुकी थीं और दोनों ही मैचों को नाहिद कियानी ने जीता था। फाइनल मैच के पहले राउंड में अपने बेहतरीन खेल का प्रदर्शन करते हुए कियानी ने दो के मुकाबले में सात अंकों से जीत हासिल कर ली। वहीं दूसरे राउंड में भी उन्होंने अपने बेहतरीन खेल का प्रदर्शन जारी रखते हुए उज़्बेकिस्तान की कायोमोवा को 9 पॉइंट के मुकाबले 17 पॉइंट से पराजित कर दिया। नाहिद कियानी अपनी इस शानदार जीत के साथ एशियाई चैंपियनशिप में ईरानी महिलाओं के इतिहास में तीसरा स्वर्ण जीतने में सफल रहीं। इस बात में कोई शक नहीं है कि इस तरह की सफलता न केवल कियानी जैसी प्रतिभाशाली महिला के लिए गौरव की बात है, बल्कि ये राष्ट्र के लिए भी गौरव है। साथ ही ऐसी सभी महिलाओं और युवा लड़कियों के लिए बेहतरीन उदाहरण है जो खेल के मैदान में उतरना चाहती हैं। इस तरह की सफलता उन सभी महिलाओं और लड़कियों को प्रेरित करती है कि जो अपने अंदर छिपी हुई प्रतिभा और क्षमताओं को जाहिर करने में संकोच से काम लेती हैं। साथ ही इस तरह की कामयाबियां इस बात की भी गारंटी बनती है कि महिलाएं सामने आएं और खेल के मैदान में अपनी छिपी हुई प्रतिभाओं का प्रदर्शन करें। इस तरह जहां वो देश का गौरव बढ़ाएंगी, वहीं देश और दुनिया को ये संदेश भी जाएगा कि लैंगिक भेद किसी भी महिला या पुरुष की सफलता के रास्ते में रुकावट नहीं बन सकता है।
ईरान में आज महिलाएं पुरुषों की तरह अपनी रुचि और क्षमता के अनुसार विभिन्न खेल क्षेत्रों में सक्रिय हैं और मेहनत कर रही हैं। साथ ही दुनिया तक ये संदेश पहुंचा रही हैं कि इस्लामी सिद्धांतों और मूल्यों को संरक्षित करके अपने राष्ट्र ईरान को गौरवान्वित करना संभव है। जब किसी मुस्लिम देश की कोई टीम खेल प्रतियोगिता में भाग लेने के साथ साथ सैकड़ों प्रतिभागियों और लाखों दर्शकों के सामने सीधे और परोक्ष रूप से नैतिकता, विश्वास, ईश्वर में विश्वास, ईमानदारी और विनम्रता आदि का प्रदर्शन करती है, तो खेल के साथ लाखों लोगों के दिलों को भी जीत लेती है। क्योंकि इस्लाम के आदेश मानव स्वभाव के अनुसार हैं और उनका अनुपालन अनिवार्य रूप से हर इंसान के दिल को छू लेगा और उस पर अपनी गहरी छाप छोड़ेगा।
एक मोमिन और प्रतिबद्ध एथलीट ऐसी स्थितियों में दूसरों के लिए अपने धर्म और धर्म की पहचान की घोषणा कर सकता है और अपनी नैतिकता और सुंदर कार्यों से अप्रत्यक्ष रूप से इस्लाम की सुंदरता का प्रचार और प्रसार करता है और मुसलमानों के लिए सम्मान और गौरव का कारण बनता है। जैसा कि हाल के वर्षों में अंतर्राष्ट्रीय प्रतियोगिताओं में ईरानी मुस्लिम हिजाब वाली महिलाओं की उपस्थिति ने इस इस्लामी कर्तव्यों से अधिक लोगों को परिचित करवाया है।
नाहिद कियानी अपने हिजाब के बारे में बात करते हुए कहती हैं कि हिजाब हमें अपने प्रतिस्पर्धियों की तुलना में खास बनाता है, लेकिन इसके बावजूद हमने इन हालात में विभिन्न मेडल जीते हैं और हम पर कोई बंदिश नहीं है। आगे भी हम हिजाब के साथ ही प्रतियोगिताओं में भाग लेते रहेंगे। मुझे हिजाब पर गर्व है। मैं अपने देश की लड़कियों को सलाह देना चाहती हूँ कि वे किसी भी स्थिति में सफल होने के लिए अपना सर्वश्रेष्ठ प्रयास करें। खेल और मार्शल आर्ट सदियों पुराने हैं और पूरब की पुरानी सभ्यताओं और प्राचीन परंपराओं से आए हैं। इस्लामिक क्रांति से पहले ईरान में मार्शल खेलों पर ज़्यादा ध्यान नहीं दिया जाता था, लेकिन क्रांति की सफलता के बाद विभिन्न मार्शल आर्ट विषयों में वृद्धि हुई और विश्व मार्शल आर्ट प्रतियोगिताओं में ईरान की समग्र रैंकिंग रूस, चीन, फ्रांस, जापान, यूक्रेन और इटली के बाद 7वें स्थान पर है। इस नए युग में सफल मार्शल आर्ट ताइक्वांडो था।
इस खेल में ईरानी महिलाओं और लड़कियों की उल्लेखनीय उपस्थिति दर्शाती है कि खेल महिलाओं के लिए एक गंभीर मुद्दा माना जाता है। महिलाएं और लड़कियां समाज के आधे हिस्से के रूप में वे घर की प्रबंधक हैं और भावी पीढ़ी को शिक्षित करने और एक स्वस्थ समाज बनाने के लिए जिम्मेदार हैं और इस लक्ष्य को प्राप्त करने के लिए उन्हें अपने शरीर और आत्मा की जीवन शक्ति, ताजगी और स्वास्थ्य की आवश्यकता है। व्यायाम इस क्षेत्र में सबसे महत्वपूर्ण उपकरण है। एशिया में ताइक्वांडो में ईरान की महिलाओं की प्रगति और उनका चैंपियन बनना ये ईरानी महिलाओं के जीवन शक्ति, उत्साह और देश के गौरव का एक उदाहरण है। तो दोस्तों, कार्यक्रम का समय यहीं समाप्त होता है। हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम था सफल महिलाएं। आपको कैसा लगा इस बारे में ज़रूर बताइएगा। हमारा ईमेल आईडी आप नोट कर सकते हैं, hindi@wsirib.ir। हमारी वेबसाइट है parstoday.ir/hi। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। आप सभी से अनुमति चाहते हैं। शुभरात्रि। खुदा हाफिज़।